نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير. سبق نمبر 127 آیت نمبر 1 سے 17 سورة رعد. لیسن نمبر 1 ٹو 17 سورة الرعد. براہ راست سبق پہ جانے سے پہلے تھوڑی سی بات سورت کے بارے میں اور اس کے بعد پھر لیسن کے بارے میں, پھر انشاءاللہ ہم آیتوں کو ساتھ ساتھ لیں گے. سورت رعد قرآن پاک کی ایک اور بہت خوبصورت سورت ہے. اس کے مکی اور مدنی ہونے میں اختلاف ہے. بعض کہتے ہیں کہ مکی ہے, بعض کہتے ہیں کہ مدنی ہے, لیکن اگر اس کے مضامین کو دیکھا جائے تو یہ مکی سورت ہے. چند آیات ہو سکتی ہیں مدنی ہوں, لیکن انداز بہت خوبصورت ہے. ترتیب کے اعتبار سے 13 نمبر کی سورت ہے. سورت کا نام الرعد تھنڈر سٹون کو کہتے ہیں, بجلی کی کڑک. اور اسی سورت کی آیت نمبر 13 میں وہ یسبح الرعد بحمدہ والملائکۃ من خیفتہ, یہاں سے یہ لفظ آتا ہے. اور رعد اس فرشتے کو بھی کہتے ہیں کہ جو بادلوں کو ہانکتا ہے. انشاءاللہ آج کے سبق میں ہم دیکھیں گے آیت 13 میں اس پہ تھوڑی سی بات کریں گے. یہ سورت حق اور باطل کے فرق کو بتاتی ہے, یعنی بنیادی تھیم اس سورت کا حق ورسس باطل ہے. اور اسی لیے اس پوری سورت میں ہم دیکھیں گے دو چیزوں کا تضاد دکھایا گیا ہے, مقابل. جیسے ذائقوں میں فرق, کہیں رواسی یعنی پہاڑوں کی بات ہے تو اس کے ساتھ نہروں کی بات ہے, اسی طرح رات اور دن کی بات ہے. مکی سورت ہے, 43 آیتیں ہیں, بہت مختصر سی سورت ہے, دو دن میں پڑھی جاتی ہے. میں کہتی ہوں آپ اس کو سننے کے بعد اگر دو دن کسی سے بورو کر کے اس کو یہ سورت پڑھا دیں تو انشاءاللہ حق کیا ہوتا ہے اس کا اور باطل کیا ہے اس کا فرق اس کو پتہ چل جائے گا. یہ سورت مکی دور کے کس دور میں نازل ہوئی, تو اگر سورت کے مضامین کو آپ دیکھیں گے تو سورت یونس, سورۃ ہود اور الاعراف کے ہی دور میں نازل ہوئی, جو مکہ کا آخری دور تھا. نبی صلی اللہ علیہ وسلم کو اسلام کی دعوت دیتے ہوئے ایک عرصہ دراز گزر چکا تھا, مخالفین آپ کو تکلیف دینے اور آپ کے مشن کو ناکام کرنے کی ہر ممکن چال چل چکے تھے. اور مومنوں پر اتنے مشکل حالات تھے کہ تمنائیں کیا تھی, کاش کوئی معجزہ دکھا کر ہی ان لوگوں کو راہ راست پر لایا جائے. لیکن اللہ تعالیٰ اس صورت میں بہت ہی خوبصورت دو مثالیں ہیں, تھوڑی سی بات آج ہی ہوگی دونوں پہ, بہت ہی خوبصورت طریقے سے بتاتے ہیں کہ دیکھو ہر چیز کا ایک وقت ہے. یوسف کی آزمائشیں بھی اسی وقت دور ہوئیں جب اللہ نے چاہا. جو لوگ اس وقت نوٹس نہیں لیتے وہ کیسے یہ ساری باتیں یاد رکھیں گے؟ دیکھیے میں بول رہی ہوں, یہ بھی تو وقت لگ رہا ہے نا. اگر ان باتوں کی اہمیت نہ ہو تو میں بالکل نہ بولوں. تو یہ صرف لسننگ نہیں ہوتی, ایز اے لسنر اس وقت آپ نہیں بیٹھ رہے, آپ لوگ لکھیں تاکہ یہ باتیں, ایک لفظ لکھ لیں بس, تیز بول رہی ہوں نا, ایک لفظ لکھ لیں, بعد میں جا کے اس کو دیکھیں گے اس ایک لفظ سے آپ کو پوری بات یاد آ جائے گی. لیکن اگر لکھیں گے نہیں تو یاد بھی نہیں رہے گا کہ ہم نے لوز کیا کیا ہے. میں جب نوٹس لیا کرتی تھی اپنی کلاس میں تو کئی دفعہ ایسا ہوتا ہے کہ ٹیچر کے ساتھ انسان نہیں چل پاتا, تو میں کیا کرتی تھی, میری عادت تھی کہ میں جگہ چھوڑ دیتی تھی. جیسے میں لکھ رہی ہوں تو مسلسل لکھ رہی ہوں تو لکھتی جاؤں, جہاں مجھے فیل ہوا ہے کہ میں نے ایک جملہ چھوڑا ہے اس کو چھوڑ دیں, اس پہ نہ غور کریں, اگلے پہ چلیں, لیکن اس کے اندازے کے مطابق ایک لائن دو لائن چھوڑ دیتی تھی. فائدہ کیا ہوتا ہے کہ بعد میں جب انسان کو موقع ملتا ہے تو مجھے فوراً اس پیج کو دیکھ کے سمجھ آتا ہے کہ یہاں میرا کچھ چھوٹا تھا, یہ چیز میں نے لکھنی ہے, پھر انسان اس کو کوشش کر کے لکھ لیتا ہے. تو بہرحال یہ کہ سورت رات میں اللہ تعالیٰ مسلمانوں کو تسلی دیتے ہیں کہ دیکھو اللہ تعالیٰ دشمنوں کی رسی کو دراز تو کرتا ہے, لیکن اس سے مراد مومنوں پر ظلم نہیں ہوتا بلکہ مومنوں کا امتحان ہوتا ہے. اور اس صورت میں ہم دیکھیں گے کہ نبی صلی اللہ علیہ وسلم کی رسالت, توحید اور دوبارہ جی اٹھنے کی صداقت, جو مکی دور کے تین بنیادی مضمون تھے, ان پر بھی بات ہوتی ہے. دیکھیں گے بہت ہی خوبصورت ہلکی پھلکی سی صورت ہے. اب اگر ہم آج کے سبق پہ آ جائیں تو آج کا سبق جو ہے بالکل اسی تھیم کو ہمارے سامنے رکھے گا کہ اللہ تعالیٰ نے ہدایت کے لیے وحی اتار دی قرآن اور سنت کی صورت میں. اب جو لوگ اس سے فائدہ نہیں اٹھاتے اور اپنا نقصان کرتے ہیں ان کو کل حسرت ہوگی. سبق کے بالکل آخر میں مثالیں آئیں گی جو میں سوچتی ہوں کہ پورے قرآن کی جان ہے, اتنی خوبصورت ہیں کہ جو لوگ آج اس سے محروم ہیں حقیقی طور پہ وہ اس نفع سے محروم ہیں. اللہ تعالیٰ ہماری کمیوں کو دور کر دے. آئیے اب ہم آیتوں کو ساتھ لے کے ساتھ ساتھ دیکھتے ہیں کہ ہمارے لیے آج کے سبق میں کیا ہے. انداز آپ کو بہت ہلکا پھلکا سا لگے گا, ویسے تو سورۃ یوسف بھی بڑی لائٹ تھی لیکن چونکہ اس میں کہانی تھی تو ہم سیکوینس کے ساتھ چلتے ہیں. لیکن ادھر آپ کو بار بار آیتوں کا رخ بدلتا ہوا دکھے گا اور آپ کو ایسے لگے گا کہ بہت تیزی سے کسی ٹرین میں بیٹھے ہوئے شیشے میں سے مختلف منظر آپ دیکھ رہے ہیں. ایک بات ہوتی ہے, ابھی تھوڑی سی بات چلتی ہے تو اللہ تعالیٰ ایک دوسرے خوبصورت انداز سے دوسری بات بیان کرتے ہیں. اس لیے جب کوئی منظر بہت تیزی سے گزر رہا ہو تو اس کے لیے توجہ کی زیادہ ضرورت ہوتی ہے. کھڑے ہونا تو آپ کے سامنے ایک منظر ہے, آپ دیکھتے رہیں, گھنٹہ دیکھتے رہیں, لیکن چلتی گاڑی میں اگر آپ نہ دیکھیں تو کوئی کہے گا ارے وہ دیکھا, تو آپ کے کدھر ہے, وہ کہے گا وہ پیچھے رہ گیا, اب آپ پیچھے نہیں جا سکتے. اس طرح خاص طور پہ مکی صورتیں جن میں مختلف دلائل دیے جاتے ہیں ان کے دوران توجہ بڑی ضروری ہوتی ہے. سورہ یوسف جیسی صورتیں جو ہیں نا اس میں خود بخود توجہ رہتی ہے کیونکہ دماغ بھی ساتھ ساتھ سوچ رہا ہوتا ہے نا کہ اب کہانی کے آگے کیا ہوگا. لیکن اس طرح کی صورتیں جو ابھی شروع ہو رہی ہیں اس میں انسان کو خود کو باندھ کے رکھنا ہوتا ہے کیونکہ کوئی سیکوینس بظاہر نہیں دکھتا, لیکن اگر آپ تفسیر میں دیکھیں گے انشاءاللہ تو آپ کو خود بہت لگے گا کہ ایک آیت دوسری آیت سے کس طرح سے جڑی ہوئی ہے. شروع کرتے ہیں, بسم اللہ الرحمن الرحیم. الف لام میم را, حروف مقطعات ہیں جو مکی صورتوں کی پہچان ہے. پیچھے بھی بات ہوئی تھی کہ را سے جو حروف مقطعات پورے ہوتے ہیں جیسے الف لام را تھا اور جہاں الف لام را ہے اس کے بعد آیت پوری نہیں ہوتی بلکہ وہ اسی آیت کا ایک حصہ ہوتے ہیں, اور یہاں بھی ادھر یہی مراد ہے. اور اس کے معنی اللہ کو پتہ ہے جو اس نے نبی کو بھی نہیں بتایا. انداز وہی ہے بے بس کرنے والا کہ 28 لفظوں کی حروف تہجی میں سے 14 لفظ جو حروف مقطعات کی صورت میں قرآن پاک میں پیش کیے گئے ہیں, تم آدھی حروف تہجی بھی سنت کے بغیر نہیں سمجھ سکتے. تو لہٰذا اللہ تعالیٰ کی بڑائی کو مان جاؤ. اور آپ دیکھیں گے اب جتنی بھی صورتیں آ رہی ہیں تقریباً سورہ نور تک شروع میں ضرور عربی زبان, قرآن کی خوبی, اس پہ تھوڑی تھوڑی بات ہوتی رہے گی. اور وجہ صاف ظاہر ہے کہ جو دور ایسا تھا کہ جس میں لوگ نبی کو جھٹلا رہے تھے تو پھر ان کو ثابت کرنے کے لیے قرآن کو ایک کرائیٹیرین بنا کے پیش کیا جا رہا تھا. ایک چھوٹی سی بات اور بتا دوں کہ سورت رات سے ایک نیا گروہ شروع ہو رہا ہے صورتوں کا, یعنی مکی مدنی صورتوں کے اندر اگر آپ کہیں تو ایک سب گروپ کا آغاز ہو رہا ہے. اگر آپ اس صورت کے ساتھ صورت ابراہیم جو آگے آئے گی اور سورہ ہجر کو شامل کر لیں تو یہ تین نسبتاً چھوٹی صورتیں, اس سے پہلے جو صورتیں تھیں وہ بڑی تھیں. سورت رات اور سورت ابراہیم کا آپس میں جوڑ ہے. آپ پڑھیں گے جب سورت ابراہیم تو آپ کو اس کا اندازہ ہو جائے گا. مضمون بھی مشابہ ہیں, طوالت بھی تقریباً برابر ہے. سورت ہجر منفرد ہے اور آپ کہہ سکتے ہیں کہ سورت رات کا موضوع تذکیر بالآلاء الٰہی ہے, یعنی اللہ کی نعمتوں کے ذریعے لوگوں کو ریمائنڈر دیے جائیں. کسی پچھلی قوم کا نام یا رسول کا نام لیے بغیر صرف نعمتوں پہ غور کروایا گیا کہ جس رب نے اتنا کچھ بنایا تم اس کی بات کو کتنی اہمیت دیتے ہو. آئیے دیکھیے, تِلْكَ آیَاتُ الْكِتَابِ, یہ اللہ کی کتاب کی آیتیں ہیں. کتنا پیارا انداز ہے. کتاب سے یہاں مراد سورت بھی ہے. مفسرین کہتے ہیں کہ جب سورتوں کے شروع میں کبھی کتاب کا تذکرہ آئے تو وہ خاص طور پہ اس سورت کا نام مراد ہوتا ہے. اس کو کہتے ہیں جو کل بول کر جز مراد لینا, یعنی کتاب کا ایک حصہ سورت ہوتی ہے اور سورت قرآن کے اندر ہے, گویا کہ یہ کتاب ہے. پیچھے کیا تھا؟ ذالک الکتاب. یہاں کیا ہے؟ تِلْكَ آیَاتُ الْكِتَابِ. کون سی کتاب؟ وَالَّذِي أُنزِلَ إِلَيْكَ مِن رَّبِّكَ الْحَقُّ, اور اے نبی جو چیز آپ پر نازل کی گئی ہے آپ کے رب کی طرف سے وہ حق ہے. ولكن اکثر الناس لا يؤمنون, لیکن اکثر لوگ ایمان نہیں لاتے. بالکل اس ماحول کو سامنے رکھیے, 12 سال کی جب کلش ہے, لوگ اللہ کے نبی کو جھٹلا رہے ہیں جھٹلا رہے ہیں جھٹلا رہے ہیں, تو اللہ کہہ رہے ہیں کہ اے نبی آپ غم نہ کیجئے, کہیں پیئر پریشر میں آ کر یہ نہ سوچنے لگ جائیں کہ جو بات میرے اوپر نازل کی گئی ہے یہ باطل ہے, یہ حق ہے. ساری دنیا بھی قرآن کو جھٹلا دے تو ایک ایمان والا پورے شرع صدر سے کہے کہ یہ حق ہے جو میرے رب کی طرف سے نازل کیا گیا. اس سے کیا پتہ چلتا ہے؟ کہ وقت اور معاشرے کے پریشر میں آ کر حق بات سے متنفر ہونا یا اسے غافل ہونا یہ عقل مندی کی علامت نہیں ہے. اور اللہ سبحانہ تعالیٰ یہاں نبی صلی اللہ علیہ وسلم की बेगुनाही भी साबित करते हैं जो लोगों ने आपके इस बारे में रखा था कि आप ये कुरान खुद लिखते हैं। हालांकि अल्लाह ताला कहते हैं कि ये कलाम हमारा है, किसी और के तो बस में ये बात ही नहीं है कि वो इसकी कोई बात को कर सके। तो लिहाजा तुम क्या करो, इस किताब पर अमल करो, इस पर गौर करो। तुम नबी को नहीं झुटला रहे, तुम इस किताब को झुटला रहे हो, लेकिन अक्सर लोग ईमान नहीं लाते। कितनी हैरत की बात है ना, आज इंसानों में से इंसानों ही को कोई छोटा सा तोहफा भेज देना तो लोग बड़े शुक्रियों के साथ उसको कबूल भी करते हैं और उसको बाद में लौटाने की भी कोशिश करते हैं। लेकिन ये किताब आसमानों वाले रब की तरफ से एक गिफ्ट के तौर पे भेजी गई, लेकिन अक्सर लोग इसको नहीं मानते। कितनी महरूमी की बात है। अल्लाह ताला कहते हैं कि ये इस किताब को क्यों नहीं मानते या इस पर ईमान नहीं लाते, क्योंकि इनको पता ही नहीं है ये कितनी बड़ी हस्ती की तरफ से आया है। तब अगली आयतों में अल्लाह की हस्ती का तذکرہ। लेकिन यहाँ माँ उनजिला में वही बात जो पीछे भी बात हुई कि नबी सल्लल्लाहु अलैहि वसल्लम पर जो भी कलाम उतरा था उसके दो हिस्से थे, एक कुरान और एक हदीस। कुरान को कहते हैं वही मतलूब, मीम ता लाम वो। मतलूब क्या होता है? जिसकी तिलावत की जा सके। दूसरी चीज जो आप पे नाजिल की गई उसको कहा जाता है वही गैर मतलूब। वो वही, वही भी असल में नहीं बोलते, वही बोलते हैं अरबी में, उर्दू में चूंकि हम वही कहते हैं तो इसलिए मैं वही बोल रही हूँ। वो वह जिसकी तिलावत ना की जा सके, और वो कौन सी? हदीस। गोया के कुरान वही मतलूब है और हदीस वही गैर मतलूब है। हुक्म में दोनों बराबर हैं। जिस तरह कोई बात कुरान पाक से साबित हो जाए तो वो साबित हो गई, इसी तरह हदीस से भी साबित है। इसी तरह जो चीज़ कुरान की किसी आयत से हराम होती है तो कोई एक हदीस भी किसी बात की हुरमत पे मिल जाए तो वो चीज़ भी हराम हो जाएगी। इसी तरह आप देखिए कि जो अल्लाह के नबी पर हदीस नाजिल हुई और आपकी ज़ुबान से हुई वो भी दो किस्म की हैं। एक तो वो हदीसें जो हम सब पढ़ते हैं, आप लोग तफहीम सुन्ना में भी पढ़ रहे हैं, तफसीर में भी कोट कराई जाती हैं कुछ, ये कौन सी होती हैं? यानी मजमून अल्लाह ताला का था, अल्फाज आपने खुद इस्तेमाल किए। ये बिल्कुल ऐसे ही जैसे कभी आपको मैं हदीस कोट कराती हूँ तो बोलती हूँ कि हदीस का मफहूम ये है। क्यों बोलती हूँ? कि जो लफ्ज़ मैं उर्दू तर्जमे के अतबार से बोलूँगी वो तो मेरे लफ्ज़ हैं, अल्लाह के नबी की ज़ुबान से तो अरबी के लफ्ज़ आए थे। ठीक है, तो वो बात क्या होती है कि मफहूम मीनिंग वही है लेकिन लफ्ज़ मेरे हैं। लेकिन दूसरी एक किस्म की हदीस होती है जिसका मजमून भी अल्लाह की तरफ से है पहले की तरह, लेकिन इसमें अल्फाज भी अल्लाह के हैं। फ़र्क क्या है फिर वही में? इसको हदीस कुदसी कहते हैं, कुद्स कुद्दूस अल्लाह का नाम। हदीस कुदसी फिर और कुरान में फ़र्क क्या है? समझ रहे, बात समझ आ रही? उलझ तो नहीं रहे? हदीस कुदसी में अल्फाज भी अल्लाह के हैं और मानी भी अल्लाह का है, सिर्फ ज़ुबान नबी की इस्तेमाल होती है। ठीक है ना, बहुत सारी ऐसी हदीसें, 100 हदीसें कुदसी, एक बड़ी खूबसूरत इंग्लिश की बुक है उसमें बायला हुई हुई हदीसें। फ़र्क क्या फिर हदीस कुदसी और कुरान में? कि कुरान के अल्फाज अल्लाह ने बोल कर पेश किए और नबी सल्लल्लाहु अलैहि वसल्लम के कल्बे अथर में आए थे। ठीक है, तो बहरहाल ये अलूमुल हदीस और अलूमुल कुरान में ये चीज़ें हम पढ़ेंगे। लेकिन अल्लाह ताला कहते हैं अक्सर अन्नास ला युमिनून, जो दीन इतने अहतमाम से दिया गया अक्सर लोग उसकी कदर नहीं कर पाते। सवाल पैदा होता है क्यों? तो वजह नंबर एक, लोग शक में पड़ जाते हैं, लोग इस किताब के मुकाबले में अकड़ जाते हैं और तकब्बुर करते हैं। अल्लाह ताला कहते हैं छोड़ दो इनको, इनको किताब को नहीं मानना ना तो छोड़ दो, पीछे कर दो। अभी इनका वो कैलिपर नहीं है कि अल्लाह की इतनी खूबसूरत किताब को समझे। वैसे छोड़ो और आओ इनको कायनात की किताब पढ़ाओ। देखिए कुरान अल्लाह का कलाम है या अल्लाह का कौल है, तो कायनात अल्लाह का फेल है और अल्लाह के कौल और फेल में कोई तजाद नहीं है। जिसको अल्लाह का कुरान पढ़ के हिदायत नहीं मिली उसको दावत दी जा रही है कि आओ इस कायनात की किताब यानी यूनिवर्स को पढ़ लो। वो अल्लाह कौन सा अल्लाह? आयत नंबर 2, अल्लज़ी रफ़अस समावाति बिग़ैरि अमदिन तरौनहा। अल्लाह ही है वो जिसने उठाया आसमानों को बग़ैर ऐसे सतूनों के जिन्हें तुम देखते हो। اس کا دو طرح سے ترجمہ ہے، اگر آپ رکیں، اللہ الذی رفع السماوات بغیر عمد، ادھر کوما لگا کے دیکھ لیجئے، تو مفہوم کیا ہوگا؟ اللہ وہ ہے جس نے آسمانوں کو بغیر ستونوں کے اٹھایا، ٹھیک ہے؟ اس سے کیا پتہ چلتا ہے کہ آسمان کے کوئی ستون نہیں ہے، ترونہا جن کو تم دیکھو، ٹھیک ہے؟ لیکن اس کا ایک اور متوقع ترجمہ بھی کیا ہے کہ اللہ الذی رفع السماوات، یہاں رک جائیں، تو پھر اگلا مفہوم کیا ہوگا؟ بغیر عمد ترونہا، یعنی آسمانوں کے ستون ہے ہی نہیں جن کو تم دیکھو. فرق سمجھ آ گیا دونوں کو؟ یعنی ایک ترجمہ کیا ہے کہ ستون ہے ہی کوئی نہیں، آسمان بغیر ستونوں کے، یہ بھی سچ ہے. کبھی دکھے آپ کو مجھے پلرس ہیں آسمان کے نیچے؟ اس ہال کی چھت کی دیواریں ہیں، یہ دیواریں نہ ہوتی تو پلرس ہوتے نا، جہاں بڑی چھتیں ہوتی ہیں بیچ میں پلرس کیوں ہوتے ہیں؟ اللہ کہتے ہیں تم اس آسمان کو دیکھو، اس کے تو بغیر ہی آمد ہیں، کوئی ستون ہے ہی نہیں جن کو کہ تم دیکھ سکو. اور دوسرا مفہوم کیا ہے کہ ستون تو ہیں تمہیں نہیں دکھتے. اللہ اکبر. اور آج سائنس نے بتا دیا کہ یہ آسمان کس طرح کھڑا ہے، آپ کو پتا، اسٹرنگس کے ساتھ. آپ نے شاید ہینگنگ برج نہیں دیکھا ہوگا، امریکہ میں دو تین ہیں، ایک آدھ دیکھنے کا اتفاق بھی ہوا. دیکھنے میں کچھ نہیں لگتا، نہ نیچے پلر، اتنا لمبا دریا ہے ایک کونے سے دوسرے پہ. اب عموماً دیکھیے کہ جو ہوتے ہیں آپ کو سمجھ آتا ہے نا کہ بھائی نیچے کچھ تو ہوگا، کچھ بھی نہیں ہے. خوف آتا ہے تو یہ کیا ہے، کہاں ہے؟ اسی برج کے مڈل کے ایک اندر انہوں نے ایک پلر اوپر لگایا ہوا ہے نیچے کی بجائے، اور اوپر لگا کے کوئی ایک خاص اینگل ہوتا ہے اور وہاں سے سٹرنگز چلتی ہیں، وہ اس کے ساتھ اس کو یوں ہینگ کرتے ہیں. ہینگنگ برج کا نام تو آپ نے بھی سنا ہوگا نا، یہ آسمان ہینگ ہے. اور آج سفیئرز کے نام پہ سائنس دانوں نے اس بات کو ثابت کر دیا، آسمان اس طرح کی کچھ فورسز کے بیچ میں کھڑا ہے. جیسے اگر آپ امیجینیشن میں ایک لوہے کا ٹکڑا رکھیں اور اس کے ارد گرد میگنیٹ سفائر ہو، تو آپ دیکھیں گے کہ ایک خاص جگہ پہ آ کے چیز رک جاتی ہے. یعنی ہم تو ان باتوں کو سمجھ ہی نہیں پا سکتے جس طرح اللہ سبحانہ تعالیٰ نے یہ آسمان پیدا کیا. اتنا خوبصورت آسمان بنانے والا، ریڈیائی لہروں کا نام تو آپ نے سنا ہوگا نا، فضا آج بھی خالی نہیں ہے. آج سائنسدانوں نے ثابت کر دیا کہ اس میں ویوز چلتی ہیں، اور ان ویوز کے ساتھ مختلف پلانٹ بندے ہوئے ہیں، دھاگوں کی طرح یہ ویوز ہیں، اور اس کی وجہ سے یہ آسمان بھی کھڑے ہوئے ہیں. اور یہ جو آسمان ہے نا بیچ میں، یہ اصل میں گیسز ہیں. اگر اس دور میں یہ لکھ دیا جاتا کہ نیلے رنگ کا آسمان تم دیکھو یہ تو بلو ہے، تو لوگ ہنسیں گے آج کے دور میں، کیونکہ آسمان بلو نہیں ہے. اس کی دلیل دیکھ لیجئے آپ ناروے میں جا کے، ذرا ایسٹرن سائڈ پہ اوپر نارتھ میں دیکھیں، پرپل اسکائی، پنک اسکائی، اورنج اسکائی. رات کے وقت آسمان کے اتنے رنگ کیوں بدلتے ہیں؟ گرے ہو جاتا ہے، پھر ڈارک بلیک ہو جاتا ہے، کبھی پرپل اور کاسنی ہوتا ہے. آسمان کا اپنا کوئی رنگ نہیں ہے، یہ ڈفرینٹ ریڈیائی لہریں اس پہ جس اینگل سے لائٹیں ڈالتی ہیں نا، جیسے آپ اس ہال میں بھی کبھی کبھی دیکھتے ہیں نا، عام طور پہ تو دیکھیں یہ بالکل ایک، کب اس وقت اگر ہم دیکھیں تو ہم ایک نیچرل لائٹ میں بیٹھے ہوئے ہیں نا. ریڈ لائٹیں ادھر سائڈوں پہ لگا دیں گے تو تھوڑے دیر بعد آپ کو کمرے کا ماحول ریڈ لگے گا، کبھی بلو لگتا ہے. اللہ نے اس آسمان کو ٹرانسپیرنٹ رکھ کے کس خوبصورت طریقے سے مختلف شیڈ دے دیے، انسان سوچ بھی نہیں سکتا. اللہ تعالیٰ بتاتا ہے کہ جو لوگ اللہ کو صرف اس لیے نہیں مانتے کہ وہ نظر نہیں آتا، تو پھر وہ ان ستاروں کو کیسے مانتے ہیں جو نظر نہیں آتے؟ آسمان نہ نظر آنے والے سہاروں پہ کھڑا ہے. اس میں ہم سب کے لیے ایک سبق ہے، اور وہ سبق کیا ہے؟ کہ تم بھی اس ذات کو سہارا بنا لو کہ جو تمہیں نظر نہیں آتا. اسی سے میگنیٹک فیلڈ بنتے ہیں، اسی سے سب کچھ. تو جب اس کائنات کو اتنے خوبصورت طریقے سے بنانے والا ہے، تو کیا تمہیں کتاب اچھی نہیں دے گا؟ وہی اچھی نہیں دے گا؟ تمہیں کیا ہو گیا؟ تمہارا شعور کدھر گیا؟ اس کائنات سے سبق سیکھو کہ جب کائنات اتنی خوبصورت ہے تو اس کی کتاب، اس کی وحی کتنی خوبصورت ہوگی. اور بنا کے چھوڑ نہیں دیا، ثم استوى على العرش، پھر وہ عرش پر ٹھہر گیا، پھر اس نے عرش پر قرار پکڑا. وسخر الشمس والقمر، اور اس نے مسلسل کام میں لگا دیا سورج اور چاند کو. سخرا کہتے ہی ہیں کہ کسی کے دباؤ میں آ کر کسی کام کو کرنا، یعنی کسی کو کام دے دینا، یعنی کسی کو ورک شیٹ دے دینا. کہ اللہ نے اس آسمان کو بنا کر خود اپنے لیے جو جگہ چوز کی وہ عرش تھا. ये कैसे है? पीछे भी बात हुई थी, हमारा ईमान है कि अल्लाह ताला सातवें आसमान के ऊपर अर्श पर है। कैसे है? कैफियत मजहूल, नहीं मालूम, उसके बारे में सवाल बेदत है। लेकिन अल्लाह आसमान पे है, इसीलिए लोग अल्लाह को ऊपर कहते हैं, ऊपर वाला, वो एक है। तुम्हारे मेरे आप के अंदर अल्लाह खलूल नहीं कर सकता, फिर तो नाउज़ुबिल्लाह बहुत सारे गड़बड़ के सिलसिले शुरू हो जाते हैं। सूरज चांद को कैसे काम में लगाया? कुल्लु यजरी लियजले मुसम्मा, हर एक चल रहा है एक वक्त मुअय्यन के लिए। ये कायनात मुतहरिक है, हर एक चीज़ चल रही है और इसके बावजूद पुरसकून है, क़याम का कोई तसव्वुर ही नहीं है। इस कायनात में हलचल है, ये जिंदगी है। जो इंसान फारिग होके बैठ जाते हैं ना, जिनकी जिंदगी से हलचल ख़त्म हो जाती है, उनकी जिंदगी से जिंदगी ख़त्म हो जाती है। ये बताया गया कि ये कायनात मुसलसल काम कर, यजरी घूमना चलना, जारिया कश्ती को कहते हैं। जैसे पानी में कश्तियां अपने आप को सहारा देती हैं ना थपेड़ों के इस मुकाबले में, इस तरह इस आसमान में ये सूरज चांद तैर रहे हैं। और आज ये चीज़ साइंस ने साबित कर दी कि ये कायनात ऐसे स्टिल नहीं है, हर चीज़ चल रही है, तैर रही है। आपने कभी भी गौर से देखा हो तो कभी निज़ामे शमसी की कुछ तस्वीरें जो 3D में होती हैं, तो आप देखें तो ऐसे लगता है कि पानी है, यूं चलती हैं, स्विंगिंग। अल्लाह ताला ने वो बात जो आज के साइंसदानों ने इतनी मेहनतों और इतने गैजेट्स को यूज़ करने के बाद हासिल की, उसको बयान कर दिया कि वो ज़ात इस कायनात को कैसे बनाती है। मैं अक्सर सोचती हूँ कि जो आज साइंसदान है या जो आज सितारों पे कबंदे डाल रहे हैं, और वो लोग जो हकीकत में आज के दौर में भी बड़ी बड़ी लेबॉरेटरीज में बैठे हुए हैं और जिन्होंने बड़े बड़े हबल बना लिए, कभी कायनात की उन चीज़ों को देखें कि जो उसने बताई हुई है, तो मुसलमान ना हो जाए। आपको हैरत होगी, होनी भी चाहिए हमें, क्योंकि हम आज इस दौर का तसव्वुर भी नहीं करते कि जब मुसलमान इस किताब से जुड़े हुए थे ना, तो साइंस के वो मौजूद थे। साइंस का जितना बेसिक नॉलेज दुनिया को मिला है, वो मुसलमानों से मिला। आप कभी मुस्लिम हीरोज़ में उनकी कहानियाँ सुनेंगे तो हैरान होंगे, हम क्या थे? मेरा तो दिल पिस रहा है, मैं सोचती हूँ क्या थे और हम क्या बन गए। हम भी उसी लस्ट के पीछे, ख्वाहिश और हवा के पीछे चल पड़े। कितने दुखी आज हम, कितने मसरूफ हैं आज हम, कितना रोना आता है हमें अपने ऊपर। लोग कितनी आज़ाद ज़िंदगी बसर करते हैं, मर्जी से सोना, मर्जी से जागना, मर्जी से खाना, मर्जी से जो मर्जी कर लो। हम कितनी मुश्किल में आ गए इस किताब के साथ पाबंदियाँ लेकर। ऐसे वक्तों में तो बस मरवत का फंदा रह जाता है, दिल नहीं चाहता कि इसको हम अपने साथ रखें। लेकिन अल्लाह कहते हैं, तुम अल्लाह की इताअत और बंदगी का फंदा उतार के जाओगे भी तो किधर जाओगे? ये कायनात आज़ाद होते हुए आज़ाद नहीं है। कुल्लू यजरी लियजले मुसम्मा, हर चीज़ की एक मुद्दत है, यहाँ से ये भी पता चलता है। जैसे इंसानों को मौत आनी है ना, कायनात को भी मौत आएगी। सूरज चांद सितारे सब भी झड़ जाएंगे क़यामत के दिन। 30वां पूरा पारा इसके बारे में बोलता है, क़यामत की अलामतें। ये जो अजले मौसम है ना, इससे पता चलता है कि ये क़यामत की तरफ इशारा है। और चलती कैसे? एक चक्कर सूरज साल में मुकम्मल करता है, पूरे अपने ऑर्बिट के गिर्द, और चांद एक महीने में तय करता है। चांद की वजह से महीने आते हैं और सूरज की वजह से साल आते हैं। दोनों की दोहरी हरकत है, एक तो अपने ही ऑर्बिट के गिर्द और दूसरी दोनों की हरकत ज़मीन के गिर्द। अल्लाहु अकबर। ये सब हरकत युदब्बिरुल अम्र के गिर्द घूमती हैं। इतनी तेज़ी से स्विंग होती हुई इस बॉल पे तुम बैठे हो और तुम्हें चक्कर नहीं आ रहे, तुम्हें जेट लॉक नहीं हो रहा। कभी सोचा आपने? कभी बच्चों के साथ जाने के इत्तेफाक हुआ और किसी राइड पे बैठे हो और वो जो घूमने वाले होते हैं ना, टक टक टक, उतर के भी थोड़ी देर बाद लगता है कि दिमाग नहीं जगह पे आया। क्या उसकी स्पीड होती है? आई थिंक सो कि एक मील भी एक घंटे का नहीं होगा। लेकिन हम जिस कायनात पे चल रहे हैं, आपको पता है ये किस स्पीड से चल रही है? और खामोश, स्टिल, कूल, काम। हम ज़रा घर में ज़्यादा काम हो जाए ना, हम हलचल मचा देते हैं, क्योंकि काम बहुत है। जितने काम सूरज चांद और ज़मीन को, इन तीनों को है ना, आप कह लें ये भाई बहने हैं, सूरज चांद जमीन, जितने काम एक वक्त में ये तीन कायनात की चीज़ें कर रही हैं, हम इसकी जगह होते तो चक्कर खा खा के घूम चुके होते, लेकिन कितना सुकून है, क्योंकि युदब्बिरुल अम्र एक का हुक्म मान रही है ना। जब बंदा अल्लाह का हुक्म मानता है ना, तो उसकी जिंदगी में सुकून बहुत होता है, खामोशी, मजा, इंजॉयमेंट, कोई काम ही नहीं है, कोई फिक्र ही नहीं है, क्योंकि उसको पता है कि मेरा अल्लाह मेरे साथ है। ये कायनात हम सब के लिए एक उस्ताद है, अगर हमने इससे सबक ले लिया तो हमारी जिंदगी बड़ी खूबसूरत हो जाएगी। युफस्सिलुल आयाति लअल्लकुम बिलिक़ाइ रब्बिकुम तूकिनून। वो तदबीर फरमाता है अपने अमर की और तफसील बयान करता है अपनी आयात की, ताकि तुम अपने रब की मुलाकात का यकीन करो। ये सारी कायनात बोल बोल के इस बात का यकीन दिला रही है कि तुम भी उसे एक रब के गिर्द घूमो। ये कायनात का यजरील यजल मुसम्मा तुम्हारे हरम में लगाए हुए तवाफ के चक्कर है। तुम्हारी नमाज में रुकू और सुजूद की सूरत में अल्लाह के आगे झुकना और उसके आगे हिलना जुलना है। तुम कैसे कह सकते हो कि तुम एक रब को दूर करके अपने से खुशी हासिल करोगे? आज क्यों हमारी जिंदगियों में दुख आते हैं? क्योंकि हमने उस रब की तदबीरों को ना माना। ये पूरी कायनात हम सबको ये बताती है कि जब बंदा अल्लाह के हुक्मों के मुताबिक उठता, जागता, सोता है, काम करता है, तो वो मुतमईन रहता है। खुद से पूछिए, और बहुत सारे जो खुद से पूछें वो तो मौजूद ही नहीं है इधर, कि मेरा अगला दिन कब खराब होता है? जब मेरे रात को सोने का वक्त खराब होता है। आप देखिए कि फितरत पे चलते जाइए तो आप भी फूलों की तरह सुबह चहचहाते हुए उठेंगे। कभी कोई परिंदा जमाइयां लेता हुआ नहीं उठता, कभी सूरज को आपने नहीं देखा कि निकले भी बाहर और साथ ही उसके मुंह पे 12 बजे हो। कहीं तक कितनी फ्रेश है, क्योंकि युदब्बिरुल अम्र, हम करते अपनी मर्जियां जिंदगी में, और सारी चोट तकलीफ हम अल्लाह की किताब पे डालते हैं कि क्या करें, हम मजबूर हैं। कर लो अपने काम, कोई नहीं फायदा होगा, काम उसके ही अच्छे होंगे जो अपने कामों को अल्लाह के हाथ में दे देगा। देखिए, ये एक सौदा है, जिसको ये सौदा समझ आ जाता है उसकी दुनिया तो दुनिया, उसकी आखिरत भी बन जाती है। आप अपने कामों को अल्लाह के कामों के साथ जोड़ के तो देखें, फिर देखिए जो बहारें और जो बरकतें और जो खुशियाँ आपकी ज़िंदगी में आएंगी। अक़ल बड़ी होशियार होती है, और जब वक्त और माशरे की छाप भी उस पर पड़ जाए तो तैयार हो जाती है। नहीं, ऐसा सब करते हैं, सबके साथ होता है, और सबसे ज़्यादा हमारी नमाजें छूट जाती हैं, सबसे ज़्यादा हम अल्लाह को अपना मामला ढीला करता हुआ दिखाते हैं। अल्लाह कहते हैं कोई बात नहीं, बिलिकाय रब्बिकुम तूकिनून। यह लफ्ज़ देखिएगा, तूकिनून आया है, अमूमन क्या आता है, यू के नून भी आता है, यू में नून भी आता है, यानी यहाँ ईमान से ऊपर का दर्जा है। कौन सा? यकीन का दर्जा। सिर्फ इसमें से निशानियां उनको मिलेंगी जिनको यकीन के दर्जे पे अल्लाह से मुलाकात का यकीन है। इसके बगैर समझ नहीं आती ये बात।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। تلك آيات الكتاب والذي أنزل إليك من ربك الحق ولكن أكثر الناس لا يؤمنون الله الذي رفع السماوات بغير عمد ترونها ثم استوى على العرش وسخر الشمس والقمر كل يجري لأجل مسمى يدبر الأمر يفصل الآيات لعلكم بلقاء ربكم توقنون